FM, Radio Bheri FM,
Radio Bheri FM, 98.6, 102.7 MHz.
सुपथ मूल्य पसलबाट सहज रूपमा सामान पाउन नसकेको उपभोक्ताको गुनासो, लाइन व्यवस्थित नहुँदा समस्या,
सुर्खेतको बुलबुलीमा रहेका शौचालय सञ्चालनमा पर्यटकलाई सहज हुने,
बैतडीको नेपाल भारत सीमा झुलाघाट नाका 3 दिनका लागि बन्द, भारतबाट घर फर्कनेहरू मर्खामा,
र धनगढी प्रिमियर लिग क्रिकेटको 4 संस्करण फागुन पहिलो हप्तादेखि सुरु हुने, विजेताले 30 लाख हात पार्ने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट दिपेश र डिलुको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
भेरी खबर अब विस्तारमा। कर्णाली प्रदेशकै पर्यटकीय स्थल बुलबुलीमा अत्याधुनिक शौचालय सञ्चालनमा आएको छ। सुन्दर नेपाल संस्था सुर्खेतको आयोजना तथा स्वास्थ्य र स्वच्छता विकासको लागि नगर सरसफाई कार्यक्रम अन्तर्गत एसएनभी नेपालको सहयोगमा शौचालय निर्माण गरिएको हो। पर्यटकीय क्षेत्र बुलबुलीमा 2 सार्वजनिक शौचालयको निर्माण कार्य सम्पन्न भई सुर्खेत उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरिएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको बुलबुली उद्यानमा सार्वजनिक शौचालयबाट उद्यानमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सुविधा उपलब्ध गराउने र शहरी सरसफाई प्रवर्धन गर्ने उद्देश्यले निर्मित सबैको लागि पहुँच र सुविधायुक्त शौचालयको निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो। शौचालयको कुल 1,09,69,000 रुपियाँको लागतमा निर्माण भएको जनाइएको छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पर्यटकीय स्थलका रूपमा रहेको बुलबुलेको स्तरोन्नति तथा संरक्षणका लागि नगरपालिका तथा नगर विकास समितिले विशेष ध्यान दिने बताउनुभयो। दैनिक जसो सयौंको संख्यामा बुलबुले ताल हेर्न आउने पर्यटकको संख्यामा वृद्धि गर्ने लक्ष्यका साथ नगरपालिकाले काम गरिरहेको उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहनुभएका सुवेदीले बताउनुभयो। वीरेन्द्रनगर नगरपालिका तथा नगर विकास समितिले बुलबुले क्षेत्रभित्र रहेका विभिन्न संरचनाहरूको सुरक्षामा ध्यान दिनुपर्ने नगर विकास समितिका निवर्तमान अध्यक्ष नारायण कोइरालाले बताउनुभयो। कर्णाली प्रदेशको चिनारीको रूपमा रहेको बुलबुले क्षेत्रको प्रवर्धन गर्ने लक्ष्यका साथ अत्याधुनिक शौचालयको निर्माण गरिएको एसएनभीका सल्लाहकार लेक विक्रम शाहले बताउनुभयो। शौचालय सञ्चालनमा आएसँगै बाह्य तथा आन्तरिक पर्यटकलाई सहज हुने देखिएको छ।
बैतडीको नेपाल भारत सीमा झुलाघाट नाका हिजोबाट 3 दिनका लागि बन्द गरिएको छ। भारतको पिठौरागढ जिल्लामा आउँदो 18 गते हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य चुनावका लागि झुलाघाट सीमा नाका बन्द गरिएको हो। बैतडीका प्रमुख जिल्लाधिकारी आनन्द पौडेलले 18 गते साँझ 5:15 बजेसम्म सीमा बन्द हुने बताउनु भएको हो। आकस्मिक रूपमा चुनावको बेलामा नाका खोल्नु परेमा आपसी समझदारीमा खोल्न सकिने पनि उहाँको भनाइ छ। चाडपर्वको समयमा सीमा नाका बन्द हुने भएपछि भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने भएको हो।
चाडपर्वमा उपभोक्तालाई लक्षित गरी सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलले सोचे अनुसारको व्यापार गर्न नसकेको स्वीकार गरेको छ। उपभोक्ताले खासै महसुस हुने गरी सहुलियत नपाएको गुनासो गरेका छन्। सरकारले खाद्य वस्तुको मूल्य सबै पसलमा अनिवार्य गर्न नसक्दा उपभोक्ता अन्यलमा छन्। नजिकैको चाडपर्वलाई लक्षित सरकारले सुपथ मूल्य पसल नजिकैको चाडपर्वलाई लक्षित गरेर सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। चाडपर्वमा उपभोक्तालाई सहजका लागि सरकारले 73 स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ। चाडपर्वमा कुनै पनि उपभोक्ता नठगिउन् भनेर सरकारले सहुलियत पसल सञ्चालन गरेको हो। उपभोक्तालाई सस्तो मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराए पनि यस वर्ष अघिल्ला वर्षहरूमा जस्तो व्यापार नभएको सुपथ मूल्य पसलले स्वीकार गरेका छन्। उपभोक्ताले पनि सहुलियत महसुस गर्न नसकेको बताएका छन्। नुन तेल चिनीमा केही रकम छुट भए तापनि कुनै न कुनै सामान त साधारण पसलभन्दा महँगो रहेको पनि गुनासो गरेका छन्। दैनिक उपभोग्य वस्तुमा थोरै मात्रामा भए पनि सहुलियत प्रदान गर्न पसल सञ्चालनमा ल्याइएको सरकारको भनाइ छ। सुनौ यसै सन्दर्भमा एक रेडियो सामग्री सहकर्मी रमा केसीबाट।
हरेक वर्ष चाडपर्वमा नागरिकलाई अति आवश्यक वस्तु चिनी र नुनका लागि सहुलियत दिने उद्देश्यका साथ साल ट्रेडिङ कर्पोरेशनले बजारको मूल्य भन्दा केही कम मूल्यमा सामान उपलब्ध गराउँदै आएको छ। एकजनाले लाइनमा बसिसकेपछि 6 किलो चिनी र 6 किलो नुन सहुलियतमा पाउने गरेका छन्। वीरेन्द्रनगर एकका इन्द्र आचार्य।
9 बजे आएको, अब 11 बजे भित्र बसेको के, त्यहाँबाट लाइन नै छौँ। कति बजे? 2:30 भइसक्यो। पहिलो चोटि आएको, आएको पनि थिएन, आउने पनि छैन। कहिले खाना नखाइकन बिहान बिहानै हतार हतार गरेर आउनु पर्ने, यहाँ लाइनमा लागिरहनु पर्ने, त्यही पनि भने बेला पाइन्न। त्यहाँ गएर लागेको थियौँ, अहिले हुन्न भन्नुभयो, त्यहाँबाट फेरि फर्काएर यहाँ आएर अहिले लास्टमा लागेको छौँ। हाम्रो लाइन त परै पुग्थ्यो होला। अब यसो मिलाएर दिएको भए हुन्थ्यो के अरे, बिहान आएकोलाई कोही यताबाट पनि घुसिरहन्, कोही उताबाट घुसेर लगेहान, अनि त्यहाँबाट के भन्ने, यसो गर्छन्, अनि यस्तो भइरह, अब के भन्ने, दुःख भइरह। आफन्तहरू कोही यताबाट आहन, अगाडि घुसेहान, लगिरहन, कोही कताबाट आहन, कोही त्यताबाट।
यति बेला दसैँ तिहार नजिकैसँगै बजारमा खाद्य लगायतका अन्य सामग्रीको मूल्य ह्वात्तै बढेको छ, जसबाट हैरान परेका नागरिकहरू सहुलियतमा पाएको नुन र चिनी लिनको लागि घण्टौ लाइनमा बस्न तयार छन्। तर वर्षमा एक पटक केही दिनको लागि सहुलियत दिने संस्थाहरूले पनि यसको व्यवस्थापनमा पनि ध्यान दिन जरुरी छ। नन्दलाल गौतम।
नम्बर सिस्टम भन्नेको चाहिँ केही पनि छैन, भिडभाडमा भइरहेछ। जुन अब वृद्ध भनेर 70 वर्ष जो पुग्नु भएको छ, महिला पुरुष जो हुनुहुन्छ, उहाँलाई यो लाइनबाट लैजाने भनेर डाइना लाइनबाट दिनुभएको थियो, तर त्यहाँ 5 वर्षको बच्चा पनि लाग्नु भएको थियो, र त्यहाँबाट भिड भएर अहिले यहाँ महिलाको लाइनमा भिड भएको छ। सानसानो बच्चाहरूलाई बढी भिड गराएर भिडै चाहिँ बिचमा गएको छन्। तर हामी त लाइनबाट जाउँ भनेर हिसाबले गर्दा हामीले लाइनबाट आएको छौँ। साइन साइडबाट मान्छे धेरै घुसपेट भएको छ, पानी खाने न्युमा आएर झोलाहरू पोकाहरू बाहिर फाल्छन्।
कुपन सिस्टम भइदिए भए धेरै सहज हुन्थ्यो। कुपन सिस्टमबाट मान्छे नम्बरिङमा जान्थ्यो, पालो अघि पछिको मतलब हुन्थेन, आफ्नो नम्बरबाट जान्थ्यो र जनतालाई अलिक सहज हुन्थ्यो कि भन्ने मेरो बुझाइ छ।
यो वर्ष पनि असोज 13 गतेदेखि कार्तिक 17 गतेसम्म सहुलियत दरमा चिनी र नुन वितरण गर्ने कार्यालयले जानकारी दिएको छ। चिनी र नुनका लागि लाइनमै बसिरहनुभएका भावना सुनार र गीता लाम्छाने लाइनमा बस्दाको अनुभव यसरी सुनाउनुहुन्छ।
मान्छेहरू बिच बिचमा घुसिरहेछन्, गइरहेछन्, कोहीले आफन्तहरू घुसाइरहेछन्। अब त्यस्तै त्यस्तै छ होइन, अब यहाँको नियमहरू यस्तै छ। अब बाहिरबाट कोही आफ्नो मान्छेलाई लगाएछन्, कोही नम्बर बाई नम्बर भने, सिरियल बाई सिरियल भनेर भने, नम्बर लेखे पहिला, पछि जाने बेला धक्का धक पेलेर जान्छन् कि कसैले हात खुट्टा भाँचिए पनि थाहा छैन। त्यस्तै हो, यहाँ
केही छैन, त्यस्तो लाइनको केही सुविधै छैन। लाइन त भनेछ, घुस्ने मान्छेले घुसिरहेछन्, लिइरहेछन्, एकजनाले 4-5 चोटि पनि लिइरहेछ, हामीले देखिरहेछौँ। हामी बिहान चिया पनि नखाएर बिहान 5 बजे आएर यहाँ खै त अहिलेसम्म हामीले पाएकै छैनौँ, एउटाले 5-6 चोटि लगिसक्यो। यस्तो पनि सुविधा हुन्छ, बिहान नम्बर अनुसार भनेर नम्बर लेखे हातमा, खै त त्यो नम्बर 49 थियो भनेपछि अहिले मान्छे 500 मान्छे गइसक्यो, अहिलेसम्म केही पनि पाएको छैन। हामी जनताहरूले दुःख पाइरहेछ, यो साल त होइन, यो दुःख दिन मात्र।
यता संस्थाले बिल काट्ने सिस्टमका आधारमा चिनी र नुन वितरण गरिरहेको साल ट्रेडिङ कर्पोरेशन कार्यालय सुर्खेतका प्रमुख राम बाबु गुप्ताले जानकारी दिनुभयो। यस्तै गरी बजारको भन्दा सस्तोमा चिनी र नुन पाइने भएकाले पनि लाइन धेरै हुने गरेको छ। यसको व्यवस्थापनको लागि आफूहरूले निकै सजगता अप्नाउने गरेको कार्यालय प्रमुख राम बाबु गुप्ताले बताउनुहुन्छ।
लाइन लगाएकोमा त्यो मान्छेहरू आफ्नो मान्छे छिराइ छिराइकन गरिरहेछन्, हामीसँग मेन पावर कम छ, हामी त्यस्तो काम गरिरहेको छैन। जो आइरहेछ हामीसँग माल सफिसियन्ट छ, हामी माल दिन्छौँ, हामी काउन्टरबाट दिइरहेछौँ, काउन्टर भन्दा बाहिर हामी दिँदैनौँ। ट्रक मेरो यहाँ कम्पाउन्डमा आउँछ, ट्रक यही झारिरहेछौँ, हामीलाई कुनै यस्तो छैन। बस यति छ, कार्तिक 17 गतेसम्म दिइरहेछु, जति पनि माल छ खालि लाइन बनाएर लिदियो भने सबैको घर घरमा पुग्छ।
भेरी खबरमा छिमेक सरफेरसँगै अन्य खबर बाँकी नै छन्, अहिले भने यो छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुपथ मूल्य पसलबाट सहज रूपमा सामान पाउन नसकेको उपभोक्ताको गुनासो, लाइन व्यवस्थित नहुँदा समस्या, सुर्खेतको बुलबुलेमा रहेका शौचालय सञ्चालनमा पर्यटकलाई सहज हुने लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
दैलेखको नारायण नगरपालिकाको लापरवाहीका कारण 2000 भन्दा बढी ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन्। वृद्ध वृद्ध तथा एकल महिला ज्येष्ठ नागरिकले पाउनुपर्ने पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता नपाएका हुन्। संघीय सरकारले समयमै पठाएको भए पनि नगरपालिकाको लापरवाहीका कारणले ज्येष्ठ नागरिकले भत्ता पाउन नसकेका हुन्। विगतमा नगरपालिका 1-9 वटासम्मको सामाजिक सुरक्षा भत्ता दैलेखमा रहेको एनएमबी ब्याङ्कबाट वितरण गरिँदै आएको थियो। यसपटक कार्यकारी अधिकृतको सरुवाको कारण देखाउँदै नगरपालिकाले समयमै निकासा नदिँदा ज्येष्ठ नागरिकले दशैंको मुखैमा भत्ता पाउनबाट वञ्चित भएका हुन्। नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले नगरपालिकाको खाता सञ्चालन गर्न समय लागेका कारण सामाजिक सुरक्षा भत्ता वितरण गर्न ढिलाइ भएको बताउनुभयो। उहाँले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक आउन ढिला भएका कारण पनि समयमै सामाजिक सुरक्षा भत्ता पठाउन नसकिएको बताउनुभयो। दशैं अगावै पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भए पनि प्राविधिक कारणले ढिलाइ भएको नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले बताउनुभयो।
दाङमा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको ज्यान गएको छ। लमही नगरपालिका वडा नम्बर 9 बाङतालका 14 वर्षीय टीका घरती र घोराई 10 नारायणपुरका 15 वर्षीय निरु बोहराको डुबेर ज्यान गएको हो। घर नजिकैको रहेको सिमल सोता खोलामा नुहाउन गएका समयमा पौडी खेल्ने क्रममा उनीहरू डुबेको बताएको छ। अस्पतालमा उपचारको क्रममा डुबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दाङमा प्रहरीले कर्तव्य ज्यान उद्योग मुद्दाका फरार रहेका तीनजना अभियुक्तलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुल्सीपुरको प्रहरी टोलीले तुल्सीपुर छ सुकौरा रोडबाट उनीहरूलाई पक्राउ गरेको हो। तुल्सीपुर छका 23 वर्षीय दिपेश केसी, गुल्मी कुस्मा गाउँपालिका दुईका 25 वर्षीय आकाश केसी र तुल्सीपुर 5 पवन ओलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरू विरूद्ध 2075 साल चैत्र 17 गते सल्यान रोड अर्नीको खेल मैदान नजिक गणेश हमाललाई खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा मुद्दा चलिरहेको छ। पक्राउ परेका तीनजनालाई थप कानूनी प्रक्रियाका लागि दशैं बिदा सकिए लगत्तै जिल्ला अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ।
पारिवारिक निजी वन संघ नेपाल कर्णाली प्रदेश कमिटीको कमिटी गठन गरिएको छ। हमलाका विनोद साईको अध्यक्षतामा 24 सदस्यीय प्रदेश कमिटी गठन गरिएको हो, जसको उपाध्यक्षमा पदम बहादुर मल्ल, सचिवमा बिन्दुलाल रेग्मी, सहसचिवमा शोभा बिक र कोषाध्यक्षमा मन्जु भूषाल रहनु भएको छ। यस्तै गरी सदस्यहरूमा हरिबहादुर सिंह, अमृता शर्मा, भरतराज अधिकारी, देवेन्द्र आचार्य, मीरा स्वर्णकार, रेखा साई, कमल छन्तेल, राजकुमारी खत्री, फौन्द बहादुर बस्नेत रहँदा यस्तै सदस्यमै राम बहादुर विष्ट, इन्द्र बहादुर खड्का रहनु भएको छ। यस्तै भरत बहादुर साई, नवीन साई, सीता रेग्मी, गगन बहादुर साई, कमल अधिकारी, प्रेम बहादुर खड्का, जागुराम चौधरी र जगत महतरा पनि सदस्यमा निर्वाचित हुनुभएको छ। पारिवारिक निजी वन संघका केन्द्रीय अध्यक्ष जोगराम गिरी, केन्द्रीय सचिव गोविन्द साई र केन्द्रीय सदस्य ऋषि अधिकारी लगायतको टोलीले कमिटी गठन गरेको हो। यसैबीच भेलाको उद्घाटनमा कर्णालीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संघीय वन ऐन नबनेकाले प्रदेश सरकारले प्रदेश वन नीति र आवश्यक कानून निर्माण गर्न नसकेको बताउनु भएको छ। उहाँले संघीय वन नीति र ऐनमा आधारमा कर्णालीको वन क्षेत्रको संरक्षण संवर्धन र उद्यमशीलता बढाउने एवं रोजगारी सिर्जना गर्ने खालको नीति बनाउने बताउनु भएको छ। मन्त्री बुढाले प्रदेश सरकार वन नीति र आवश्यक कानून तर्जुमा गर्दा पारिवारिक निजी वन संघसँग पनि सहकार्य गर्ने बताउनु भएको हो। संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले आफ्नो निजी जमिनमा उत्पादन गरेका काठ तथा जडीबुटी जन्य उत्पादनको बिक्री वितरणमा सहज कानूनी व्यवस्था नहुँदा साना वन किसानहरू मर्कामा परेको बताउनु भएको हो। यसै गरी 56 जिल्लामा संगठन विस्तार भएको संघमा 5,000 भन्दा बढी सदस्य रहेको पनि उहाँको भनाइ छ। पारिवारिक निजी वनले वन क्षेत्रको 11% भूभाग ओगटेको छ। गैर सहकारी संघ महासंघ कर्णाली प्रदेशका अध्यक्ष हरिप्रसाद अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघका चन्द्रप्रकाश प्रसाद थानी, संघका केन्द्रीय सदस्य ऋषि अधिकारी लगायतले आफ्नो भनाई राख्नु भएको थियो।
विजया दशमी तथा शुभ दीपावलीको अवसरमा सुर्खेत महिला जेसिजले विपन्न बालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 2 कोलडाँडाकी सपना विकलाई सहयोग गरिएको हो। जेसिजले वीरेन्द्रनगरमा विजया दशमीको अवसरमा शुभकामना आदान प्रदानको कार्यक्रमको अवसर पारेर सपनालाई सहयोग गरेको हो। जेसिजले सपनालाई शैक्षिक खर्च बापत 12,000 रकम सपनाकी दिदी कोपिला विकलाई हस्तान्तरण गरेको छ। जेसिजका वर्ष 2019 अध्यक्ष सिया कार्की प्रधानले 5,005, संस्थाका सदस्य प्रियंका मल्ल भट्टराईले 2,000, अनु गुरुङले 1,500, कृष्ण साई र सुमित्रा सुवार गौतमले 1,100 दरले सहयोग गर्नुभएको छ। लक्ष्मी गुरुङ, पवित्रा गुरुङ, सीता गुरुङ र प्रतिमा मल्लले 5,500 दरले सहयोग गर्नुभएको छ। यसै गरी कार्यक्रममा सपना बिकको दिदी कोपिला बिकलाई मोन्टी ब्युटी पार्लरमा निशुल्क ब्युटिसियन तालिमको लागि प्रेमी साक्यले जिम्मा लिनुभएको छ। विपन्न बालिकालाई पढाइको साथै घर खर्च जुटाउन सहयोग होस् भन्ने उद्देश्यले सहयोग रकम प्रदान गरिएको जेसिसका अध्यक्ष सिया कार्की प्रधानले बताउनुभयो। मजदुरीबाट साँझ बिहानको दुई छाक जोहो गर्न पनि मुस्किल हुने हुँदा पढाइ खर्च जुटाउन मुस्किल परेको छ।
मेरी खबरमा खेल खबरसँगै अन्य खबर बाँकी नै छन्। अहिले भने अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकारले पहाड़ी जिल्लाहरूको लागि भनेर 16 आधुनिक एम्बुलेन्स खरिद गरे पनि अहिलेसम्म सम्बन्धित जिल्लालाई वितरण गरेको छैन। प्रदेश सरकारले 7 पहाड़ी जिल्लाका 16 निर्वाचन क्षेत्रमा एउटा वितरण गर्ने गरी एम्बुलेन्स खरिद गरेको थियो। रेफर हुने बिरामीहरूलाई सुविधा सम्पन्न अस्पतालसम्म लैजान सहज होस् भनेर सामाजिक विकास मन्त्रालय मार्फत 31 असारमा आधुनिक एम्बुलेन्स खरिद गरिएको हो। एम्बुलेन्स खरिद गर्दा 6,27,38,500 रुपियाँ खर्च भएको मन्त्रालयले बताएको छ। तर खरिद गरेको 3 महिनासम्म एम्बुलेन्सहरू विक्रेता कम्पनी टाटा मोटर्सको सिप्रदी ट्रेनिङ प्रणाली धनगढी परिसरमा राखिएको छ। एम्बुलेन्स तथा सबवाहन सञ्चालन निर्देशिका 2076 स्वीकृत नभएका कारण एम्बुलेन्स वितरण गर्न नसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताउनुभयो। कार्यविधि बनेपछि चालक र स्वास्थ्यकर्मीलाई 7 दिनको तालिम दिएर एम्बुलेन्स वितरण गर्ने स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताउनुभयो।
डोटीको दिपाल सिलगढी नगरपालिकाले आफ्नो ओडामा भएका 9 सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घिउ वितरण गरेको छ। महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष 76-77 सुत्केरी महिलाका लागि यो सुविधा दिन शुरू गरेको वडा नम्बर 6 वडा अध्यक्ष सन्तोष बरालले बोहराले बताउनु भएको छ। उहाँले सुत्केरी महिला र बच्चाको स्वास्थ्य राम्रो होस् भनेर कुखुरा र घिउ दिन शुरू गरेको बताउनु भएको हो। यो वडाले आफ्नो वडाभरिका स्थायी बसोबास भएका प्रत्येक सुत्केरी महिलालाई एउटा लोकल जातको कुखुरा र 1 किलो घिउ वितरण गर्ने कार्यको शुरूआत गरेको छ। वडा कार्यालयले सुत्केरी महिलालाई कुखुरा र घिउ वितरण गर्न थालेपछि ओडाका स्थानीयवासी निकै खुसी भएको सिलगढीका स्थानीयवासी दिलबहादुर सिंहले बताउनु भएको छ। उहाँले ओडाले गरेको कार्य निकै सराहनीय भएको भन्दै किनेर खान नसक्ने सुत्केरी आमालाई यसले निकै सहयोग मिलेको बताउनु भएको हो। यसअघि पनि दिपायल सिलगढी नगरपालिकाले नगरपालिका भरिका स्थानीय सुत्केरी महिलालाई लोकल जातका कुखुरा र अण्डा वितरण गरेको थियो।
नेपाल आयल निगमले दशैंमा कुनै पनि खालको इन्धनको अभाव नहुने स्पष्ट पारेको छ। केही दिनदेखि काठमाडौँ उपत्यका र देशका मुख्य शहरहरूमा इन्धन खपत बढेको भन्दै निगमले अभावको आशंकामा असुरक्षित भण्डारण नगर्न उपभोक्तालाई आग्रह समेत गरेको छ। निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले निगमले आफ्ना सबै डिपोहरूमा भण्डारण क्षमता अनुसार इन्धन भण्डारण गरेको बताउनुभयो। दशैंमा पनि पाइपलाइनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना नहुने उहाँको भनाइ छ। 20,000 किलोलिटर तेल पाइपलाइनबाट झरिरहेको पौड्यालले बताउनु भयो। सामान्य अवस्थामा दैनिक 500 किलोलिटर पेट्रोल खपत हुने काठमाडौँ उपत्यकामा 300 किलोलिटर बढी माग आएको निगमले जनाएको छ। यस्तै निगमले आफ्नो डिपोहरूलाई पनि आवश्यक परेको बेला जुनसुकै बेला कार्यालय खोल्ने गरी व्यवस्था मिलाउन पत्राचार गरेको छ।
मेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका नेताहरूमाथि आफू विरूद्ध महाभियोगको योजना बनाएको आरोप लगाउनु भएको छ। डेमोक्रेटिक पार्टीका नेताहरूले देशलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर सोच्नुको सट्टा चुनाव जित्न महाभियोगको योजना बनाएको आरोप लगाएको उहाँको भनाइ छ। ट्रम्पले डेमोक्रेटिक पार्टीका नेताहरूलाई अभद्र भाषाको प्रयोग गर्दै बेइमानी गरेको र देशद्रोहीसम्म भन्न भ्याउनु भएको छ। कंग्रेसको एक समितिले ट्रम्प विरूद्ध लागेको आरोपको सम्बन्धमा सबै दस्तावेज मागेको हो। ट्रम्पमाथि युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भएको वार्तामा उनीमाथि एकजना डेमोक्रेटिक नेता र उहाँका छोरा विरूद्ध भ्रष्टाचारको जाँच शुरू गर्नका लागि दबाव दिएको आरोप रहेको छ। तर ट्रम्पले भने यी सबै आरोपलाई लगातार नकार्दै आउनु भएको हो।
भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलको 4 संस्करण फागुन पहिलो हप्तादेखि शुरू हुने भएको छ। आयोजक धनगढी क्रिकेट एकाडेमीले विज्ञप्ति जारी गर्दै प्रतियोगिता आउँदो फागुन 3 गतेदेखि 15 गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो। T20 फर्म्याटमा हुने प्रतियोगितामा 6 शहरका फ्रेन्चाइजी टिमको सहभागिता रहनेछ। प्रतियोगिताका लागि खेलाडीको छनौट अक्सनबाट हुनेछ। सबै टिमले 3 विदेशी खेलाडी खेलाउन पाउनेछन्। अक्सन मार्फत खेलाडी अनुबन्धन गरी प्रतियोगिता सञ्चालन गर्ने यो नेपालको पहिलो T20 क्रिकेट प्रतियोगिता हो। प्रतियोगिताको विजेताले 30,00,000 रुपियाँ पाउनेछ। गएको संस्करणको उपाधि CYC अत्तरियाले जितेको थियो।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुन अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुपथ मूल्य पसलबाट सहज रूपमा सामान पाउन नसकेको उपभोक्ताको गुनासो, लाइन व्यवस्थित नहुँदा समस्या,
सुर्खेतको बुलबुलीमा रहेका शौचालय सञ्चालनमा पर्यटकलाई सहज हुने,
बैतडीको नेपाल भारत सीमा झुलाघाट नाका तीन दिनका लागि बन्द, भारतबाट घर फर्कनेहरू मर्कामा,
र धनगढी प्रिमियर लिग क्रिकेटको चौथो संस्करण फागुन पहिलो हप्तादेखि सुरु हुने, विजेताले 30 लाख हात पार्ने। हवस् त हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट दिपेश र डिलु बिदा हुन्छौ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।